نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي رب يسر ولا تعسر وتمم بالخير يا أيها الذين آمنوا قوا أنفسكم وأهليكم نارا
يا أيها الذين آمنوا قوا أنفسكم وأهليكم نارا وقودها الناس والحجارة عليها ملائكة غلاظ شداد لا يعصون الله ما أمرهم ويفعلون ما يؤمرون.
سورہ تحریم کی آیت نمبر 6 جو ہمارے کلچر میں بہت عام آیت ہے، اللہ تعالیٰ نے اس میں ایمان والوں کو مذکر اور مؤنث کے صیغوں کو جمع کر کر ایک بات کی دعوت دی، اور وہ کیا ہے کہ اپنے گھر والوں کو اور اپنے آپ کو آگ سے بچاؤ۔ اگر قرآن پاک کی اس آیت کو سامنے رکھیں تو پتہ کیا چلتا ہے کہ قرآن پاک کا یہ واحد مقام ہے کہ جہاں ایمان والوں کو آگ سے بچنے کی دعوت دی گئی۔ اسی طرح سے چند آیتوں کے نمبر نوٹ کیجئے گا۔ سورۃ طہٰ آیت نمبر 132 میں اللہ تعالیٰ فرماتے ہیں، وَأْمُرْ أَهْلَكَ بِالصَّلَاةِ وَاصْطَبِرْ عَلَيْهَا، اے ایمان والو اپنے گھر والوں کو نماز کا حکم دو اور اس پر خود بھی قائم رہو۔ تقریباً 700 بار قرآن پاک میں نماز کا ذکر ہوا ہے اور احادیث النبوی اس سے مختلف ہیں۔ سورۃ مدثر آیت نمبر 42 سے 43، جہنمی جب جہنم میں جائیں گے تو لوگ ان سے پوچھیں گے، ما سلککم فی سقر، کون سی چیز تمہیں جہنم میں لے گئی، یعنی وٹ واز دی ریزن جو تمہیں جہنم میں لے آئی۔ قالو لم نک من المصلین، تو انہوں نے کہا یا وہ کہیں گے کہ ہم نمازیوں میں سے نہیں تھے۔ پتہ کیا چلا کہ نماز کا بڑا گہرا تعلق ہے جہنم سے بچنے میں۔ پھر سورت معاون کی آیت نمبر 4 سے 7 میں آتا ہے، فویل للمصلین الذین هم عن صلاتهم ساهون الذین هم یراءون ویمنعون الماعون، پھر تباہی ہے ان نماز پڑھنے والوں کے لیے جو اپنی نمازوں سے غفلت برتتے ہیں۔ نوٹ کیجئے گا، بے نمازی کی بات نہیں ہے، نمازیں پڑھنے والوں کے لیے تباہی ہے۔ کون؟ جو غفلت پڑھتے ہیں، سستی کے مارے، کبھی پڑھی کبھی نہیں، اور ریاکاری کرتے ہیں، اور معمولی ضرورت کی چیزیں بھی لوگوں کو دینے سے گریز کرتے ہیں۔ اسی طرح سورت بقرہ کی آیت نمبر 238 میں آتا ہے، حافظوا علی الصلوات والصلاۃ الوسطی وقوموا للہ قانتین، اپنی نمازوں کی حفاظت کرو اور خصوصاً درمیانی نماز یعنی عصر، اللہ کے آگے ایسے کھڑے ہو جاؤ جیسے فرما بردار غلام کھڑے ہوتے ہیں۔ گویا کہ نماز کا ذکر اتنا اہم ہے کہ اگر ہم دیکھیں تو تربیت اولاد سے پہلے اپنی تربیت میں جو چیز ہمارے سامنے کثرت سے قرآن پاک میں آتی ہے وہ نماز ہے۔ پھر نماز کا ایک ایفیکٹ سورۃ العنکبوت آیت 45 میں آتا ہے، ان الصلاۃ تنہا عن الفحشاء والمنکر، بے شک نماز فحش اور برے کاموں سے روکتی ہے۔ اب آپ ان ساری آیات کو جمع کریں تو ہم تھوڑا سا اب اس اپنے سیشن میں دیکھیں گے کہ ایک مسلمان عورت اپنی اولاد کے ساتھ کیا معاملہ رکھے۔ دیکھیے، جب ہم قرآن و حدیث کو جمع کرتے ہیں نا، قرآن پاک میں تو بہت ساری آیتیں مرد عورت دونوں کو جمع کر کے کہی گئیں، لیکن جب آپ حدیثیں جمع کرتے ہیں نا تو حیرت ہوتی ہے آپ کو کہ تربیت اولاد کے بارے میں باپوں کو بہت تھوڑی باتیں کہی گئیں۔ کثیر مجموعہ جو احادیث کے صرف اور صرف ماؤں کو مخاطب کیا گیا، جن میں اللہ تعالیٰ ہمیں کس خوبصورت طریقے سے سکھاتا ہے کہ مائیں اپنی ذمہ داری کو پورا کریں۔ اب ہم تھوڑی سی بات اس موضوع پہ کریں گے کہ ایک مسلمان عورت، ایک آئیڈیل وومن، اپنی اولاد کے ساتھ کیا معاملہ رکھے۔ بالکل اپنے اوپر لیں، ریلیکس ہو کے سنیں، یہ کوئی ایسا نہیں ہے کہ طریقہ جو ہم آپ کو جہاز چلانا سکھا رہے ہیں اور آپ کو کانشیس ہونے کی ضرورت ہے، یہ وہ کام ہے جو دن رات آپ اور میں کرتے ہی ہیں۔ لیکن کوئی مانے نہ مانے، عورت کے عورت پنے کے اندر اولاد کی طلب ہے، سچ کے نہیں؟ پہلے دور میں جب بچوں کی تربیت فطرت کے ساتھ تھی نا، تو چھوٹی بچیاں گڑیا سے کھیلتی تھی، لڑکے گاڑی سے کھیلتے تھے اور لڑکیاں گڑیا سے کھیلتی تھی۔ ماں بننا عورت کی فطرت میں ہے، सबसे पहली चीज जो आज हम ये देख लें कि अगर आज किसी औरत में जवान होने के बाद शादीशुदा जिंदगी बसर करने के बावजूद माँ बनने की ख्वाहिश नहीं है या माँ बनने से वो खौफजदा है तो ये फितरत से हटी हुई पुकार है। आज ये बातें सुनने को मिलती हैं कि बच्चे नहीं पैदा करने, वी आर स्केयर्ड ऑफ गेटिंग किड्स, क्यों टू मच। मैं एक सिस्टर को मिली यूके में, तो वो अल्हम्दुलिल्लाह रिवर्ट है, अभी मुस्लिम हुई है, तो मैं उनसे पूछ रही थी, अमेरिका से आई हैं और शादी हुई और वट एवर, यानी अब वो मुस्लिम है, तो वो कहती हैं कि हमारे कल्चर में माँ बनने से लड़कियाँ बहुत खौफ खाती हैं, हत्ता कि मैंने इस शादी से पहले अपने होने वाले मियाँ से भी कह दिया था कि देख लो तुम मुझसे शादी तो कर रहे हो लेकिन आई डोंट थिंक सो कि मैं कभी भी माँ बनना पसंद करूंगी। तो मैंने कहा कि आखिर इसकी वजह क्या है? कहती इसलिए कि टू मैनी रिस्पॉन्सिबिलिटीज, अपनी बहनों का बताने लग गई, अपने जैसी दूसरी नॉन मुस्लिम फ्रेंड्स का, कि वो बच्चे को पैदा करने और उसकी तरबियत के मरहलों को अपने रास्ते की रुकावट समझते हैं। इसी तरह का एक बिल्कुल खुद अपनी आंखों से देखा हुआ वाकया, एक बड़ी खूबसूरत सी बच्ची हमारी किसी सिस्टर के पास डे केयर में यूके में मुझे भी मिलवाने ले आई। यकीन करें ऐसी बच्ची कि जिसको देखो ना तो दिल करता है कि खुद ही इसको गोद में ले लो, इतनी प्यारी बच्ची, गुपली मुपली। मैंने कहा ये आपके पास कैसे आई? कहती ना इसको माँ रखने को तैयार है ना बाप। भाई क्या वजह क्या हो गई? मार बाप दोनों पता नहीं मैरिड भी थे कि नहीं, लेकिन आपस में झगड़ा हुआ, अब गवर्नमेंट को डिसाइड करना है कि बच्ची या माँ के पास रहे या बाप के पास। माँ कहती है मैं नहीं रखना, मुझे नहीं चाहिए, बहुत काम है मेरे पास, मैं जॉब करती हूँ, मेरे लिए मुश्किल है। उन्होंने बाप से कहा कि तुम रख लो, तो बाप कहते ना आई हैव टू मैनी रिस्पॉन्सिबिलिटीज, मेरे पास कर्जा भी है, मेरे पास घर का भी लोन है, मैं इस बच्ची को अफोर्ड नहीं कर सकता। जरा सोचिए आप और मैं अगर उस बच्ची की जगह होते तो हमारे क्या जज्बात होते। और वो बच्ची खुद देख के प्यार लेती है यकीन करें, लेकिन मैं इससे ये सोच रही थी आखिर वो क्या सर्द मोहरी है कि जिसने दिल से मोहब्बतें भी ले ली, माल मादा जॉब कमाना। कहती गवर्नमेंट की तरफ से उनको होता है बच्चे को माँ ने मिलने जाना होता है, हफ्ते में शायद 3 दिन शुरू में उन्होंने रखा, 4 दिन 2 घंटे के लिए जाना होता है। कहती आप बिलीव करें कि वो 1.25 घंटे के बाद वो अपनी बच्ची को भेज देती है कि ले जाओ ले जाओ इट्स ओके। उसकी डे केयरर को कहती कि इट्स टू मच जो तुम इस बच्ची को संभाल रही हो, आई कैंट। ये क्या जज्बे हैं? ये फितरत से हटे हुए जज्बे हैं। हकीकत है कि औलाद इंसान के लिए आंखों की ठंडक और उसके दिल का सरूर है, नेक बख्ती और खुशी का सरचश्मा है। अगर हम अपनी औलादों को अच्छे अखलाक सिखाते हैं, उनको फितरत पे पालते हैं, तो ना सिर्फ ये कि ये हमारे लिए खुशियां देते बल्कि हमारे रिस्क में इजाफे का भी जरिया है। एक घर में पहले एक का रिस्क उतरता था, फिर दूसरे का उतरा, 2 हो गए, फिर शादी के बाद एक बच्चा आ गया, तो उस घर में अब 3 लोगों का रिस्क आएगा। आप दुनिया भी हिसाब से भी देखिए, जो मुल्क अपने शहरियों की मदद करते हैं तो हर बच्चे के साथ कुछ ना कुछ बढ़ जाते हैं ना पैसे, तो अल्लाह ताला के हाँ भी बढ़ते हैं। लेकिन ये सब कब होगा? कि जब हम इन बच्चों को सही तरबियत देंगे। सूरत अल कहफ की आयत नंबर 46 में अल्लाह ताला फरमाते हैं अल माल वल बनून ज़ीनतुल हयात दुनिया, माल और बेटे दुनिया की जिंदगी की एक रौनक है। लेकिन याद रखिए कि ये रौनक इंसान के लिए खुशी का सबब कब बनती है? जब हम इसको फितरत के साथ पुकारते हैं। तो माँ होने के नाते कुछ और बातें पॉइंट्स में लिखाऊंगी ताकि हम इस मौजू को अच्छी तरह फिर कल से शुरू कर सकें और हम देखें कि हकीकत में ये चीज है कि नहीं। तो सबसे पहली चीज ये है कि आप मां बनने को एक जिम्मेदारी समझें, इट्स गेटिंग अ रिस्पॉन्सिबिलिटी, ये एक जिम्मेदारी है। आप एक इंसान की शख्सियत को डिवेलप करने का जरिया बन रही हैं। फिर मैं कहूंगी कि यहां खाना पीना ना सोचिएगा, वो तो करते ही है, वो तो जानवर भी खिलाते हैं अपने बच्चे को, भूखा तो कोई नहीं छोड़ता। लेकिन मां बनना जो है एक नया इंसान प्रोड्यूस करने का जरिया बनता है। आप इसको इस तरह से समझिए कि आप खाना पका रही हैं, जिस वक्त कितनी केयरफुल होती हैं, हल्की सी आपकी लफ्जिश जो है हो सकता है कि आपके खाने को जला दे, चावल ज्यादा गल जाए और कुछ और भी हो सकता है ना। जितना केयरफुल आप कुकिंग करते हुए हैं उससे ज्यादा केयरफुल होना आपको बच्चे की तरबियत में है, बच्चे की अखलाकी तरबियत, उसकी मोरल, उसकी इमोशनल नीड्स, पेट नहीं। उसको मेरा ख्याल है मैं इस पूरी सीरीज में पेट की बात बहुत कम करूंगी, इसलिए कि माशाल्लाह हमारे कल्चर की माएं तो हर वक्त बच्चों के इसी खाने पीने की तो फिक्रों में होती हैं, बचपन से लेके उनके फूड पढ़ पढ़ के उनके प्रोटीन और लेके आती हैं। लेकिन असल चीज जो है वो मैं इस वक्त बात कर रही हूँ कि आप इमेजिनेशन में अपनी गोद के बच्चे को अपने कद के बराबर का सोचें और लिखें جو بچہ آج میں پال رہی ہوں کیا یہ بچہ آج سے 15 سال بعد اس شہر میں ایک ڈیسنٹ سٹیزن ہوگا، مہذب شہری ہوگا، فعال ہوگا، فعال سے مراد یہ کہ پروڈکٹیو ہوگا، ایکٹیو ممبر ہوگا اس سوسائٹی کا؟ میرے بچے کا برین کیا اس دنیا کو کوئی نئی انوینشن دے گا؟ میرے بچے کا اخلاق اور اس کا مورل بیہیویئر دوسروں کی نظر میں اس کو پیارا کرے گا؟ سوچتے جائیں سوچتے جائیں، پھر آپ کو دیکھے گا کہ احساس ہوگا کہ اتنے کام میں نے کرنے. کھانا پکاتے ہوئے تو صرف کھانا پکانا تھا نا، خود اپنے ہاتھ کو جلنے سے بچانا تھا، کھانے کو اچھا ٹیسٹ دینا تھا، بعد میں کلیننگ کرنی تھی. لیکن اگر ایک بچے کی تربیت میں کمی بیشی ہو گئی، دیکھیں کبھی اوور ہیٹنگ ہو جاتی ہے، کبھی ٹیمپریچر کم رہ جاتا ہے تو کھانا کچا رہتا ہے. بچوں کی تربیت، ایون میں اپنے آپ کو لوں گی، آپ کو بھی کہوں گی، ہم سب اگر کبھی فارغ بیٹھتے ہیں نا تو ہمیں اپنے کردار میں کئی ایسی کمیاں نہیں دکھتی، اور ہم سوچتے ہیں کہ اگر ہمیں دوبارہ موقع ملے بچپن سے اپنے آپ کو ٹھیک کرنے کا تو ہم اپنا یہ نقص نکال لیں. سچ بتائیں ہے کہ نہیں؟ ایٹنگ ہیبٹس، سلیپنگ ہیبٹس اور بات کرنے کا انداز. ماں باپ اور خاص طور پہ ماں کی باتیں کریں، ٹریمر، آپ کے ہاتھ میں ایک کینچی ہے، آپ نے ہر وقت بچے کو ٹرم کرنا ہے. وہ اونچی بول رہا ہے، آواز کم کرو، ٹرم کریں. بچہ ایسا چل رہا ہے، اس کو چلو تیز چلو، جوش کرو، ہمت رکھو. اکثر دیکھیے جہاں سسٹرز بیٹھتی ہیں یہی غم کرتی ہیں، بچے سست ہیں. ہمارے میاں تو اس سردی میں بھی باہر نکل جاتے ہیں، بچے بستر سے نہیں نکلتے، ان کے منہ میں نوالے ڈالنے پڑتے ہیں، لکمے ڈالنے پڑتے ہیں. یہ ایسے ویسے، وجہ کیا ہے؟ کہاں سے ایسے ہوئے؟ یہ میں نے ایسا کیا، میں نے اپنے بچے کو بچپن سے اتنا ڈیپینڈنٹ کر دیا کہ اس کو انڈیپینڈنٹ ہونا ہی نہ آیا. اور کرتے ہم یہ سب کچھ محبت کے نام پہ. کبھی میں کسی سے پوچھوں، بہت اچھا انسان ہے ایک، تو میں ان سے پوچھتی ہوں کہ آپ کو کیا لگتا ہے کہ آپ کے لیے آپ کے ماں باپ کی طرف سے سب سے بڑا تحفہ کیا ہے، یا آپ کو کیا دیا؟ تو وہ کہتے ہیں کہ مجھے دو تحفے اپنی ماں کے بڑے پسند ہیں، ایک انہوں نے مجھے بچپن میں نماز کا عادی کر دیا. تصور میں نہیں آتا تھا کہ 7 سال کے بعد گھر پہ رہوں اور مسجد میں جا کے نماز پڑھنا. میں آج بھی ہر نماز پہ اپنی ماں کو سوچتا ہوں کہ اگر میری ماں نے میرے لیے یہ کوشش نہ کی ہوتی تو میں کبھی بھی اس طرح کا پکا نمازی نہ ہوتا. اور دوسری بات یہ، کہتے ہیں کہ ایک دفعہ بچپن میں چھوٹا تھا، دوستوں میں کھیلا تو میں نے گالی دی تھی، جیسے بچے دے دیتے، کوئی ایسی دی ہوگی جو بچے دیتے ہیں. تو اس دن میری ماں نے مجھے یہ سبق دیا تھا کہ تم نے گالی نہیں دینی، اور انہوں نے مجھے واچ آؤٹ کیا کہ اس کے بعد میں اپنے آپ کو پھر کبھی اس چیز کے قابل ہی نہیں سمجھا کہ میں ایسے کام کروں. تو یہی ہوا، حقیقت ہے یہ. یہ چیزیں پتھر میں لکیر کی طرح ہیں، ہم سب اپنی ماں باپ کی کوششوں کا نتیجہ ہے. آپ سب نے بھی دیکھا ہوگا کہ پہلے دور میں کیا کہتے تھے، کہ بچے کو کھلاؤ دامادوں کی طرح اور دیکھو شیروں کی طرح. کچھ سنا میں، کچھ ایسی کہاوتیں بنی ہوئی ہیں، یعنی باپ کی نگاہ سے بچہ سیدھا ہو جاتا تھا. آج کیوں نہیں ہوتا؟ صرف ماں آنکھ کا اشارہ دکھاتی تھی تو بچے یوں سیدھے ہو جاتے تھے کہ تھر تھر کانپتے تھے. آج کے بچے ماں سے تو چھوڑیں باپ سے بھی نہیں ڈرتے، ہے کہ نہیں؟ وجہ کیا ہے کہ ہم نے ان کی تربیت کا حق ادا نہیں کیا. مانیے، سمجھیے، اور ہم سب اس پہ اللہ سے معافی مانگیں. یاد رکھیے بخاری کی روایت ہے، اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کلکم رائن، تم میں سے ہر ایک چرواہا ہے، شیفرڈ ہے، ذمہ دار ہے، ریسپانسبل ہے. وَكُلُّكُمْ مَسْئُولٌ عَنْ رَعِيَّتِهِ، اور تم میں سے ہر ایک سے پوچھا جائے گا. آپ کبھی کبھی اپنے آپ کو میدان محشر میں کھڑا کر کے سوچا کرے، میں کھڑی ہوں، چلے اللہ نے پہلے میرا بورڈنگ پاس دیکھا، میرے پیپر چیک کیے، اچھا ٹھیک ہے، ویزا ہے کہ نہیں، پاسپورٹ کلیئر ہے، ٹکٹ ٹھیک ہے، آپ کے ہاتھ میں بورڈنگ پاس دے دیا. کیا آپ جا سکتی ہیں؟ نہیں. کہاں ہیں آپ کے ساتھ بچے، سبلنگز اور فلاں فلاں؟ اب آپ کے ایک بچے کا پاسپورٹ، پھر دوسرے کا، تیسرے. میں اور آپ قیامت کے میدان سے ہل نہیں سکتے جب تک اپنی اولاد کے معاملے کلیئر نہ کروا سکے. اس طرح وہاں کھڑے ہوں گے. شوہروں کی بات الگ ہے، ٹھیک ہے، ہمارا ان کا ہمارا بڑا گہرا تعلق ہے، لیکن جو ہم سے پوچھا جائے گا نا، وہ ہمارے بچوں کا پوچھا جائے گا. اور اس ذمہ داری کو جب آپ محسوس کریں گے نا، آپ اپنے کندھوں پہ اتنا بوجھ محسوس کریں گے، آپ کا اپنا وقت ضائع کرنے کو دل نہیں کرے گا. شاپنگ میں، گوسپ میں، طاقتوں میں، ادھر ادھر، آپ کہیں گے نہیں، میری ایک ذمہ داری گھر میں ہے جو مجھے نبھانی ہے. دنیا میں ہر معاملے میں جیسے ہم اپنے بچوں کو ساتھ ساتھ رکھتے ہیں نا، اسی طرح قیامت کے دن کے معاملے کو رکھے دیکھے اور اس ذمہ داری کو ادا کیسے کرنا ہے. اب اس ذمہ داری کا اگلا سٹیپ, سب سے پہلی چیز آپ دیکھیے کہ میں اپنے دل سے جس کو سوچتی ہوں. اس وقت ہم عمر کے مختلف مراحل کو بھی ذہن میں رکھ سکتے ہیں اور اہمیت کو بھی سمجھتے ہیں. سب سے پہلی چیز کہ آپ اپنے بچے کو پیار دیں. تربیت کا سب سے پہلا گن محبت ہے, کیونکہ محبت فاتح عالم. دل کی گہرائیوں سے بچے کو پیار دے. پیار کا مطلب میرے دل میں اس وقت جو ہے نا وہ لمس ہے, اس کو گرم جوشی کا احساس دلائے, اس کو ٹچ کرے. اب وہ چھوٹے بچوں کے ساتھ ہم کرتے ہیں عموماً, لیکن جب وہ مستانے لگتے ہیں تو ہم پھر ان کے ساتھ بھی برے ہوتے ہیں. اور بعض ناسمجھ مائیں گود کے بچوں کو مار رہی ہوتی ہیں, بچہ دودھ نہیں پی رہا ماں اس کو مار رہی ہے, تو پھر بارنے بان کی تو واقعی ضرورت تھی نا کہ ایک ناسمجھ بچے کو ماں مارتی ہے تو لے جائیں گے نا اس بچے کو. وجہ کیا؟ کیونکہ مائیں اپنی پریشانیاں اور اپنی ذمہ داریاں اتنی بڑھا لیتی ہیں دوسرے کاموں میں, سارا زور اپنے بچے پہ لگاتی ہیں. نہیں, بچپن سے بھی پیار ہے, لیکن اس کو پھر آپ ایک اور چیز اپنے ساتھ لکھیے کہ اپنے بچے کو انسان کا بچہ سمجھے. بعض دفعہ ہم لوگ اپنے بچوں کو سپر ہیومن سمجھتے ہیں. جو آپ کی نیڈز ہیں نا وہ آپ کے بچے کی بھی نیڈز ہیں, لیکن اس محبت میں بگاڑنا نہیں ہے. اللہ بھی پیار کرتا ہے بندوں سے. میں اس محبت کو کیسے کہتی ہوں آپ کو, کہ آپ اپنے بچوں میں انٹرسٹ لیں. یعنی شادی کے بعد, بچہ ہونے کے بعد یا بچے کی امید کے بعد, اگر کوئی آپ کا بیسٹ فرینڈ ہو یا آپ کی کوئی بہترین سہیلی ہو تو وہ آپ کا بیٹا یا آپ کی بیٹی ہو. ماں بچے کا تعلق بیسٹ فرینڈ کا تعلق ہونا چاہیے, جس میں کلوزنس بھی ہوتی ہے, دکھ سکھ بھی ہوتے ہیں, جس میں دوسرے کے درد کو سمجھنا بھی ہوتا ہے اور جس میں ساتھ رہنے کو دل بھی کرتا ہے. بس اب آپ نے دیکھا ہوگا کہ یہ سب کچھ بھی کرتے ہیں نا, لیکن بچے ماں باپ کے ساتھ رہنا پسند نہیں کرتے. مائیں ساری اپنی سہیلیوں میں, بچے دوستوں میں. ایسا افیکشن کا تعلق, اتنی محبت ہو کہ بچے کو لگے کہ مجھے تو سب سے زیادہ اپنی ماں سے مدد. میں کمرے میں اکیلے نہیں بیٹھوں گی, میں اپنی ماں کے ساتھ بیٹھوں گی. آج آپ دیکھیے کہ اتنی ہمارے اندر جدائیاں آتی جا رہی ہیں. گھر بڑے ہو گئے تو اپنے گھر کے بچے ہی نہیں دکھتے آپ کو, وہ ایک کمرے میں گھسے میں وہ ایک میں. اور یہ جو چھوٹی چھوٹی مشینیں ہم نے رکھ دی ہیں نا ان کے ہاتھوں میں, سچی بات ہے انہوں نے ان کو ماؤں کی محبت سے دور کر دیا. وہ کہتے ہیں نا کہ احساس مروت کو کچل دیتے ہیں آلات, یہ 100% سچ ہے. میں نے ایک گھر میں رہتے ہوئے بچوں کو ماؤں سے فون پہ بات کرتے دیکھا. بلانا ہے تو فون پہ, آنا ہے تو فون پہ, آ رہا ہوں تو نہیں, جا رہا ہوں نہیں. انٹر کام تھے کبھی تو انٹر کامس پہ اور اب فون پہ. یہ گھر ہے, ماں کا اپنے دکھ ہیں, وہ اپنی زندگی میں, ماں پریشان ہے, باپ الگ ہے, کوئی فکر نہیں بچوں کو. یہ بھی دیکھا کہ ایک گھر میں بچوں کی جو پوزیشن ہے نا, زیادہ سے زیادہ آپ یہ کہہ سکتے ہیں کہ شیئرنگ ہوم, کہ وہ اپنے کمروں میں, ماں اور باپ جو کھانا پکتا ہے وہ کہتی صرف میں اور میرے شوہر کھاتے ہیں, دیٹس اٹ. کیا ہوتا ہے جی, کھانا پکایا, کھانا کھا لو, ایک آواز لگائی, بچوں کے کمرے اوپر ہے, ماں باپ کے نیچے ہیں, وہ خود ہی سر پہ بھی چڑھا لیا ان کو. خیر وہ کہتی ہیں آواز لگائیں کوئی نہیں آتا, پھر میاں کے ساتھ بیٹھ کے میں کھانا کھاتی ہوں جو روٹی سالن بنایا تھا. پھر کہتی ہے میں سمیٹ سمارٹ کے جو ہی کمرے میں جاتی ہوں نا تو مجھے پھر باہر سے نا صرف دبے 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 قدموں کی آواز آتی ہے, سیڑھیوں سے پہ یہ میری بیٹیاں اترتی ہیں. وہ ان کی اپنی دنیا. پھر کوئی انڈا ٹوسٹ بنا رہی ہے تو کوئی نوڈل چیز بنا رہی ہے, پھر کہتی بنا کے ٹرے بنا کے اوپر لے جاتی ہیں. پھر وہ رات کو پتہ نہیں کب کھاتی ہیں, کب بیٹھتی ہیں, اور ہمیں صبح پتہ چلتا ہے کہ یہ آئی تھی اتر کے کھا گئیں. بلیف میں یہ گھر کے اندر رہتے ہوئے ایسی کیفیت ہے کہ زیادہ زیادہ آپ نے کوئی کرایہ دار رکھا ہوا ہے کہ پہلے آپ کچن یوز کر لیں تو پھر وہ کر لیں. نہ آپ کے کھانے ملتے ہیں اپنے بچوں سے, سوچیے, نہ آپ کا پہننا اوڑھنا ملتا ہے. آپ شادی میں جا رہے ہیں, بچے کہتے وی ڈونٹ وانٹ ٹو گو. کیوں جی؟ بس مجھے کام ہے. وہ کام کیا؟ آپ جائیں پھر پتہ چلے گا. کمپیوٹر نے شوق ڈال دیا ماں باپ کو, جی بچے بہت پڑھتے ہیں. بچوں کی اپنی سرگرمی ہے کیا؟ ایسا نہیں ہے. اس سوسائٹی میں دیکھیے کہ کتنے لوگ ہیں جو 100% کہیں کہ ہمارے بچے ہمارے کہنے پہ چلتے ہیں. وہ نہیں جانا چاہتے دعوت میں, نہیں جائیں گے, چاہے فیملی کی دعوت تھی. آپ کو کہیں جانا ہے وہ کہتے نہیں آپ جائیں, ہم آپ کو نہیں روکتے, ہم نہیں جاتے. یہ بہت بڑی خرابی کی علامتیں ہوتی ہیں. افیکشن, محبت, پیار. آپ بیٹھے بچے آپ کی گود میں آ کے بیٹھے, اور خاص طور پہ پیار کریں بڑے ہوتے ہوئے بچوں کو, گروئنگ بچے, 8, 10, 11, 12 کی جو عمر ہے, گلے میں باہیں ڈالیں اپنے بچوں کے. وہ بیٹا جوان ہو گیا 16 سال کا, آپ کا تو بیبی ہے, اس کو پیار کریں آپ, اس کو اس کے بالوں میں ہاتھ پھیریں آپ, اس کے کمر پہ ہاتھ پھیریں, میرا بچہ, میرا گڈو, جو کہتے تھے بچپن میں اس کو کہیں. کر کے دیکھیں, ये चीजें जब माँ से मिल जाती हैं, घर में मिलती हैं, तो बाहर क्या करनी है लेके। अब मैं अफसोस के साथ ही कहूंगी कि हम तो ये सारे मामले बाज दफा अपने जायज रिश्तों में करते ही नहीं है। शोहरों के साथ हमारा ताल्लुक कोई नहीं होता मोहब्बत का, और उनके साथ जरा बेतकल्फी का, तो दूसरों के साथ कहाँ होगा। एक ऐसी सेट जिंदगी हमारी आज चल रही हैं, बहुत इत्तफाक होता है लोगों को देखने का भी, और फी जमाना लोग जब सवाल करते हैं उसी से मसाइल पता चल जाते हैं। बहुत नपी तुली जिंदगी है। डांट का है बच्चे के साथ ताल्लुक बहुत, चीखने का है। बच्चे कहते हैं अब अम्मी की टेप चल पड़ी, देखना अब ये चीखेंगी, अब ये अम्मी शुरू हो गई ना, अब अम्मी नहीं चुप रहेंगी। बस दफा आप मोहब्बत में कर रहे होते हैं, बच्चे जान छुड़ाते हैं कि एक दफा अम्मी चुप करके सोएंगी ना फिर उठूंगी नमाज के लिए, क्योंकि ये बहुत मुझे सुबह उठते ही जिज करती है। ये ठीक तरीका नहीं है। एक और टिप लिख ले, अपने बच्चे के साथ वही रवैया इख्तियार करें जो आप अपने लिए पसंद करते हैं। नबी सल्लम ने फरमाया कि मोमिन दूसरे मोमिन के लिए वही पसंद करता है जो अपने लिए करता है। हम सोचते हैं शायद इससे मुराद कपड़े और चीजें हैं कि जो जोड़ा आपको पसंद है वही दूसरे को दे। नहीं, रवैये। आप ये पसंद करती हैं कि आपकी दोस्तों में कोई आपको बुरा कहे? आप पसंद करती हैं कि कोई खड़े खड़े आपको हुक्म दे दे? जो आप नहीं पसंद करती ना, आपके बच्चे भी नहीं पसंद करते, क्योंकि वो आपके बच्चे हैं, वो इंसान के बच्चे हैं, वो यंग है। तो अपने बच्चों को अपने पिरें। फिर एक और चीज याद रखें कि अपने बच्चों से डील करते वक्त आप अपनी उस उम्र की डिमांड्स जो थी और जो उस उम्र के आपके तकाजे थे ना, उसको ना भूलें। मतलब आप इस वक्त माशाल्लाह 40s में हैं, आपकी बच्ची या बच्चा टीनेजर है, अब आप उसको हर वक्त अपने ऊपर लेके सोचती रहे, मैं तो ऐसी हूं, मैं नहीं। आप सोचिए जब मैं अर्ली टीनेज में थी उस वक्त मेरी क्या तमन्ना थी। बस जब आपको कोई माँ बाप की बात बुरी लगती है, आज भी याद होगी, उसको लिख के रख ले, अगर मुझे बुरी लगती थी ना तो मेरे औलाद को भी ये बुरी लगेगी। अगर आप बच्चे के साथ इस तरह का ताल्लुक रखें कि रोज स्कूल से आ रहे हैं ना, बैठे, अच्छा बच्चे आज क्या हुआ, बातों ही बातों में सब सुन लें और सुनाएं। जो बच्चे अपने माँ बाप से क्लोज होते हैं ना, बाहर वाले उनको जितना मर्जी खराब करें, वो बच्चे घर में आके बात करते हैं। और आपको पता है कि आज जिस गंदगी के तूफान में हम जी रहे हैं, ये चंद दिन में मुझे लोगों ने शेयरिंग दी, आज उनमें से वो सिस्टर है नहीं है, मैंने कहा था कि आप खुद आके सुना दें, तो फर्स्ट हैंड ही बात मुझे अच्छी लगती है कि जिसमें मैंने अपने कानों से सुना, तो मैं यकीन नहीं कर सकी कि बारने हागे के बच्चे, यानी एक डे केयर में जो बच्चा भी स्कूल गोइंग नहीं है, अब इस सोसाइटी में उसको सेक्स की बातें बता रहे हैं। और उस सिस्टर ने मुझे बताया कि हम भी इसी मुल्क में पढ़े हुए हैं, ये बातें उस्ताजा हमें 6th और 7th grade में बताई थी, जो आज कहती मेरा बच्चा बारने हागे से आके कहता है अम्मी ये सच है, और वो बातें मैं मुंह पे नहीं ला सकती कि इस तरह हमारे बच्चों को बड़ा किया जा रहा है उम्र से पहले। क्या गंध उनको क्लासों में लाके दिखा के तरीके सिखाते हैं, मुझे हया आती है यहां बताते हुए। मैंने कहा इसकी जरूरत क्या है? कहते नहीं, वो कहते हैं कि बच्चे सिक्योर फील करें, कभी कोई उनको अब्यूज करे तो उनको पता हो ये अब्यूजन है। ला हौला वला कुव्वते इल्ला बिल्लाह, ये यहां की बात है। और मैं इंशाल्लाह किसी दिन अगर वो इधर होंगे तो मैंने कहूंगी आपको खुद बताएं। अब अगर वो बच्चे से बात ना करें, घर में आके बच्चे ना पूछे, आपको कैसे पता चले? फर्ज बनता है आपका माओ का कि अपने बच्चों की दिल की बातें सुने, दोस्त बन के, चलो बेटे क्या हुआ, मैं तुम्हें सुनाती हूँ क्या हुआ बच्चा, अच्छा फिर बातों बातों में उसको, और जब वो कभी ऐसी कंजूसी बात सुनाए ना, एकदम हा हू ना करें, चुप करके सब्र करके सुन लें, क्योंकि अगर आपने रिएक्शन शो किया ना तो वो डर जाएगा और अगले दिन आपको नहीं बताएगा। उस वक्त खामोश रहें। ऑफ कोर्स बर्दाश्त करना बहुत भी मुश्किल होगा, कई ऐसी अनयूजुअल बातें हैं कि बिलीव मी मैं सोचती हूं कि बंदा अपने बच्चे को अनपढ़ जाहिल रख ले, लेकिन इस तागूती निजाम के अंदर ना डाले, गैर महसूस तरीके से आते हैं। तो गंदगी कितनी है, लेकिन आपने उसका मुकाबला किस चीज से करना है कि आपने अपने बच्चों को खुद अपने करीब करना है।